أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم آياته لعلكم تهتدون یہ آیات کریمہ جن کی پچھلے دو خطبات میں بھی میں تلاوت کر چکا ہوں انہی کا مضمون جاری ہے, لیکن اس سے پہلے میں چند اعلانات کرنا چاہتا ہوں. مجلس خدام الحمدیہ ضلع سرگوزہ کی طرف سے درخواست آئی ہے کہ آج سے ان کے اجتماعات شروع ہو رہے ہیں, اس لیے ان کو بھی خصوصاً دعاؤں میں شامل کیا جائے. جماعت احمدیہ گوئٹے مالا کا پانچواں سالانہ جلسہ سالانہ کل 11 جون سے شروع ہو رہا ہے. پانچواں جلسہ سالانہ کل 11 جون سے شروع ہو رہا ہے, 2 دن جاری رہے گا. اس میں پہلے 2 دن تو علمی تقاریر اور جو روایتی جماعت کے پروگرام ہیں وہ ہوں گے, لیکن 1 دن پھر آخر پہ مذہبی رواداری کے نام پر سیمینار منعقد کیا جا رہا ہے, جس میں تمام بڑے بڑے مذاہب کو موقع دیا جائے گا کہ وہ اپنے نمائندے بھیجیں اور اپنے مذہب کے نقطۂ نگاہ سے اس پر روشنی ڈالیں. انہوں نے لکھا ہے کہ بڑے بڑے اہم نمائندوں نے اس دعوت کو قبول کر لیا ہے اور وہ بھی اس سیمینار میں شریک ہوں گے. میرے سے خدام الحمدیہ نارتھ یارک ہوگا کا تیسرا جلسہ سالانہ, یہ کینیڈا میں ہے نارتھ یارک, تیسرا جلسہ سالانہ اور اجتماع 12 جون بروز اتوار منعقد ہو رہا ہے. آل آندھرا پردیش خدام الحمدیہ اور اطفال الحمدیہ کا سالانہ اجتماع کل 11 جون سے شروع ہو رہا ہے, اور اس کے بعد جلسہ پیشوایان مذاہب ہوگا. لجنہ اماء اللہ میونخ ریجن کا 1 روزہ سالانہ اجتماع کل 11 جون کو منعقد ہو رہا ہے. بہت سے ایسے اجتماعات ہیں جو اور بھی جگہ ہو رہے ہوں گے, بعضوں کو موقع مل جاتا ہے وقت پر اطلاع دے دیتے ہیں, بعضوں کی اطلاعیں بعد میں ملتی ہیں, بعضوں کو وقت پر یاد بھی نہیں رہتا, مگر خواہش سبھی کی ہوتی ہے. تو جہاں جہاں بھی دینی اغراض سے جماعت احمدیہ کسی رنگ کے بھی اجتماع منعقد کر رہی ہے, دعا کریں اللہ تعالیٰ ان میں برکت ڈالے, خالصتاً للہ اکٹھے ہوں, خالصتاً للہ جدا ہوں, اور ان کے تمام ملنے میں بھی برکتیں ہوں اور ان کی جدائیوں میں بھی برکتیں ہوں. حضرت عبادہ بن صائب صامت, حضرت عبادہ بن صامت روایت کرتے ہیں یہ کہتے ہوئے کہ میں آپ سے صرف وہی بات بیان کروں گا جو من و عن میں نے حضرت اقدس محمد رسول اللہ صلی اللہ علیہ وسلم سے سنی ہے, جس کا مطلب یہ ہے کہ انہوں نے اپنے الفاظ میں کوئی روایت پیش نہیں کی بلکہ وہ الفاظ یاد رکھے, اور یہ روایت بیان کرتے وقت یہ کہا کرتے تھے کہ میں وہی بات کہوں گا جو بین ہی میں نے حضرت صلی اللہ علیہ وسلم سے سنی ہے. آ حضرت صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ فرماتا ہے, اور غالباً یہ احتیاط غیر معمولی احتیاط اسی لیے انہوں نے برتی ہے کیونکہ حدیث قدسی میں جب آ حضور صلی اللہ علیہ وسلم بات خدا کی طرف منسوب کریں تو وہ کلام غیر معمولی اہمیت اختیار کر جاتا ہے, اور من و ان ویسا ہی بیان کرنا ضروری ہے. فرماتے ہیں اللہ تعالیٰ فرماتا ہے میری وجہ سے آپس میں محبت کرنے والوں پر میری محبت واجب ہو گئی ہے, اور میری وجہ سے ایک دوسرے پر خرچ کرنے والوں پر میری محبت واجب ہو گئی ہے, اور میری وجہ سے ایک دوسرے سے دوستی کرنے والوں پر میری محبت واجب ہو گئی ہے, اور صلہ رحمی کرنے والوں پر بھی. یہ آخری جو فقرہ ہے صلہ رحمی کرنے والوں پر بھی, اس کے متعلق ان کے ضمیر کی احتیاط نے پھر ایک تقاضا کیا کہ مجھے یہ بین ہی یاد نہیں, غالباً یہی کہا تھا, اس لیے احتیاطاً یہ کہا کہ یا تو بالکل یہی الفاظ تھے صلہ رحمی کرنے والوں پر, یا یہ کہہ فرمایا تھا کہ ایک دوسرے سے میری خاطر ملنے جلنے والوں پر بھی اللہ تعالیٰ کی محبت, اللہ پر ان کی محبت فرض ہو جاتی ہے. آج کے جتنے اجتماعات ہیں وہ خدا کے فضل کے ساتھ محض للہ ہیں, اور جماعت کے تمام اجتماعات محض للہ ہوتے ہیں, کوئی ملا ٹھہرا مراد نہیں ہوتی اور کوئی مقصد نہیں ہوتا, اور اس کے ساتھ ہی آپس میں تعلقات کے روابط بڑھتے ہیں اور ان اجتماعات میں شامل ہونے والے ایک دوسرے سے محبت کرنے لگتے ہیں. حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے جلسہ سلانہ کے مقاصد میں جو بات بیان فرمائی وہ یہی تھی کہ محض للہ یہاں آؤ اور دین سیکھو اور آپس میں محبتیں بڑھاؤ اور ایک دوسرے سے تعارف حاصل کرو, اس طرح جماعت میں ایک عالمگیریت آنی شروع ہو جاتی ہے. اور آپ اگر اپنے طور پر سوچیں وہ لوگ جن کو مرکزی جلسوں میں آنے جانے کے موقع ملتے رہے ہیں یا مہمانوں کی خدمت کی توفیق ملتی رہی ہے, وہ جانتے ہیں کہ جماعت احمدیہ کے تعلقات کا دائرہ اتنا وسیع ہے کہ دنیا میں کوئی اور جماعت اور کوئی اور قوم یہ دعویٰ ہی نہیں کر سکتی, کیونکہ کثرت کے ساتھ اللہ کے نام پر ایک جگہ اکٹھے ہونے والے جو مختلف ملکوں اور قوموں اور مختلف تہذیبوں سے تعلق رکھتے ہیں کہیں اور اکٹھے نہیں ہوتے, اور آپس میں پھر ایک دوسرے سے ان کی محبتیں نہیں بڑھتی. انگلستان کی جماعت میں جب تک یہ انٹرنیشنل جلسہ شروع نہیں ہوا تھا ان کو اس بات کا ذائقہ ہی نہیں تھا کہ یہ کیا چیز ہوتی ہے, اتفاقاً کوئی باہر سے آ گیا اور شامل ہو گیا. اب یہ دیکھتے ہیں کہ کس طرح ہر جلسے پر سب دنیا سے لوگ کھنچے چلے آتے ہیں, اور مختلف رنگوں اور مختلف نسلوں کے, اور جب ایک مقامی آدمی کی ان پر نظر پڑتی ہے تو بلا شبہ محبت کی نظر پڑتی ہے. کئی دفعہ گزرتے ہوئے میں نے دیکھا ہے کوئی غیر ملکی کھڑے ہیں اور ساتھ ارد گرد مقامی لوگ جمگھٹا کر کے کھڑے ہو گئے اور بڑے غور اور پیار سے ان کو دیکھ رہے ہوتے ہیں, ہر ایک کی خواہش ہوتی ہے ان سے مصافحہ کرے, ان سے تعلقات بڑھائے. یہی حال آنے والوں کا ہوتا ہے, जाते हैं तो भीगी हुई आंखों के साथ वापस जाते हैं, और वापस जाके जो खतूत लिखते हैं उनसे पता चलता है कि मुकामी लोगों से ही नहीं बल्कि वो दूसरे जो दूसरे मुल्कों से आए थे उनसे भी उनके ताल्लुकात बड़े गहरे हो गए हैं, और फिर आपस में खतों की दावत के सिलसिले चल पड़ते हैं, एक दूसरे को दावत देते हैं कि तुम हमारे मुल्क में भी आओ। तो ये आलमगीरियत जो जमात अहमदिया को अता हुई है दर हकीकत हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की तालीम ही का सदक़ा है। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने जो ये गुर सीखे ये हज़रत मोहम्मद रसूलुल्लाह से सीखे थे और उनको फिर जारी फरमाया, और ऐसी जमात में जारी फरमाया जिसको आपके साथ गैर मामूली लिल्लाह मोहब्बत थी, ऐसी मोहब्बत कि आज की दुनिया में उसकी कोई मिसाल नज़र नहीं आ सकती कि किसी जमात को अपने इमाम से ऐसा गहरा इश्क इतना प्यार हो कि उसकी अदना बातों पर भी जान कुर्बान करने के लिए तैयार बैठी हो। बस वो जो हज़रत मसीह मौऊद अलैहिस्सलाम ने सीखा वो अपने आका व मौला और हम सब के आका व मौला हज़रत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सीखा, और चूंकि आप ही की पेशगोई के मुताबिक आपको इस दुनिया का महदी और इमाम तस्लीम करके हमारे दिल में भी लिल्ले ही मोहब्बत पैदा हुई, इसलिए उसी मोहब्बत के सदक़े उसी मोहब्बत के रबते से हमारे आपस के ताल्लुकात बढ़ रहे हैं। लेकिन हम कितने हैं जो इस बात को सोचते हैं? बसा औकात मिलने वालों को ताल्लुक बढ़ाने वालों को ख्याल ही नहीं आता कि यह सिलसिला क्या हो रहा है और कहाँ से चला था। ये जो हदीस मैंने आपके सामने पढ़ के सुनाई है ये सारी जलसों की रूह इसके अंदर शामिल है, और हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम के वजूद का हज़रत रसूल अकरम का कलाम हिस्सा बन चुका था, आपकी सरिश्त बन गई थी, आपकी फितरत ज़ानिया थी। बस जो बातें भी आप फरमाते थे जो नसीहतें भी करते थे वो तमाम तर कुरान और हदीस पर मबनी बल्कि उसकी रूह में जज्ब होकर किया करते थे, और भी तो करते हैं, यही कहते हैं कि कुरान की बातें कर रहे हैं, कौन है जो उनकी बात मानता है। तो लिल्लाह ही मोहब्बत से ताकत पैदा होती है, ये मजमून है जो मैं आपको समझा रहा हूं। उस ताकत ही के नतीजे में इज्तमाईयत बनती है, उसी ताकत के नतीजे में अतात की रूह पैदा होती है। लिल्लाह ही मोहब्बत को निकाल दें तो पीछे कुछ भी नहीं रहेगा, वो जमीयत जो बज़ाहिर एक तौहीद के नाम पर एक अजीम मुकद्दस नाम पर आलमगीरियत का दावा करती है वो मुंतशिर होकर पारा पारा हो जाती है, मस्जिद का मस्जिद से ताल्लुक टूट जाता है, फर्द का फर्द से ताल्लुक टूट जाता है, और सिला रहमी का कोई सवाल ही बाकी नहीं रहता। बस अगर सिला रहमी भी फरमाया था हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने तो इस मजमून की तकमील हुई होगी। मेरा ज़ाती रुझान यही है कि आपने सिला रहमी ही फरमाया होगा। इनको जो शक पड़ा है रावी को इस वजह से शक पड़ा है कि मजमून तो आलमगीरियत का है, सब भाइयों का एक दूसरे से अल्लाह की खातिर मोहब्बत करने का, यहाँ सिला रहमी का क्या जिक्र आ गया? अपनी तरफ से तो पूरा याद किया था और नफ्स गवाही देता था कि यही है जो मुझे याद है, तभी शुरू में दावा किया कि मैं जो कुछ भी बयान करूँगा लफ्जन लफ्जन वही है जो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से मैंने सुना है। आखिर पर पहुंच के अगर शक है तो दरअसल याददाश्त का शक नहीं, मजमून का शक पड़ा है। आ हजूर तो लिल्ला मोहब्बत लिल्ला ही मोहब्बत की बातें करते हैं, तमाम दुनिया के हर कौम से ताल्लुक रखने वाले उस मोहब्बत में बांधे जाते हैं, वहां रिश्तों की मोहब्बत की क्या बहस है? लेकिन सिला रहमी का इससे गहरा ताल्लुक है, क्योंकि कुरान करीम अदल और एहसान के बाद इताए ज़िल क़ुरबा की बात करता है। एहसान में कौन से खूनी रिश्ते होते हैं? एहसान का मजमून ही दरअसल आलमगीरियत से ताल्लुक रखता है। तमाम बनी नौ इंसान के साथ ये मजमून बराबर ताल्लुक रखता है और कोई फ़र्क नहीं है। तो सवाल ये है कि फिर ऐसी बात कहकर एहसान का मजमून बयान करके जिसका बनी नौ इंसान से और इंसान की आलमगीरियत से ताल्लुक है अचानक मजमून का रुख सिला रहमी की तरफ फेर देना और इताए ज़िल क़ुरबा का जिक्र कर देना क्या माने रखता है? जो माने वहां रखता है वही यहां माने रखता है। مراد یہ ہے کہ للہ محبت پھر ایسی بڑھے کہ اس میں پھر سوچوں کے دائرے ختم ہو جائیں. یہ سوچ کے ہمیں محبت ہونی چاہیے, یہ اگر کام دکھا رہی تھی تو خود غائب ہو جائے اور اس کی جگہ ایک ایسا تعلق لے لے جس میں سوچوں کا کوئی دخل نہیں ہوا کرتا. ماں بیٹے سے محبت کرتی ہے تو یہ سوچ کر تو نہیں کرتی کہ مجھے محبت کرنی چاہیے. بیٹا ماں سے پیار کرتا ہے, یہ سوچ کر تو نہیں کرتا کہ مجھے پیار کرنا چاہیے. اسی طرح رحمی رشتوں کا حال ہے. تو فرمایا کہ صلہ رحمی کرو, یعنی ایسا تعلق قائم کرو بنین و انسان کے ساتھ اللہ کی خاطر کہ وہ تمہارے خونی رشتے بن جائیں, اور خونی رشتوں کی طرح پاک صاف اور دلیل کے احتیاط سے بالا ہو جائیں, کوئی دلیل کی ضرورت نہ رہے, از خود تعلق دل سے پھوٹے. اور امر واقعہ یہ ہے کہ آج کی دنیا میں جماعت احمدیہ اس مضمون کے اطلاق کا ایک زندہ اور پاکیزہ نمونہ ہے. آپ بے شک اپنی یادوں کو کرید کر دیکھیں, آپ نے جب جلسوں میں شرکت کی ہے جہاں للہ ہی لوگ اکٹھے ہوتے ہیں, تو کبھی آپ نے کسی افریقہ سے آئے ہوئے سے اس لیے محبت نہیں کی کہ مجھے کرنی چاہیے, کسی فجی آئی لینڈ کے آئے ہوئے دوست سے یہ تعلق نہیں باندھا کہ چونکہ ایسا ہونا چاہیے اس لیے میں تعلق کروں گا. دل سے از خود محبت پھوٹتی ہے. اسی تبھی محبت کا نام صلہ رحمی ہے. بس آج کی دنیا میں حقیقت میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے ارشادات کو عملی نمونے کے طور پر اگر کسی نے زندہ دیکھنا ہے اور اجاگر ہوتا ہوا دیکھنا ہے تو جماعت احمدیہ کی تخلیق میں دیکھے. جماعت احمدیہ جن خطوط پر آگے بڑھ رہی ہے یہ وہی نمونے ہیں جن کو پیدا کرتے ہوئی اور مزید بڑھاتی ہوئی آگے بڑھ رہی ہے. بس جیسا کہ میں پہلے بھی اس مضمون کو نئے آنے والوں کے تعلق سے بیان کر چکا ہوں, آج پھر آپ کو نصیحت کرتا ہوں کہ یہ جو خدا نے آپ کو نعمت عطا فرمائی ہے اور آپ کو معلوم بھی نہیں تھا کہ کیسے عطا ہوئی, حضرت مسیح موعود علیہ السلام کے وسیلے سے دوبارہ عطا ہوئی ہے, اس وسیلے کو نکال دیں تو باقی امت محمدیہ بھی تو وہی موجود ہے جس میں قرآن بھی موجود ہے حدیث بھی موجود ہے, ان کو کیوں یہ محبت نصیب نہیں؟ کس طرح ان کے دل ایک دوسرے سے بٹے ہوئے اور کٹے ہوئے ہیں. بس اس نصیحت کو یاد رکھیں کہ اللہ نے دوبارہ یہ نعمت اپنے فضل سے عطا کی ہے اور نعمت کے سوا دل نہیں باندھے جا سکتے. پہلے بھی آیت کریمہ میں نے یہ اس ایک آیت کریمہ کے حوالے سے یہ سمجھایا تھا کہ اگرچہ اللہ تعالیٰ آن حضرت صلی اللہ علیہ وسلم کو فرماتا ہے کہ تو نے دل نہیں باندھے, میں نے باندھے, تجھ میں طاقت نہیں تھی ان ایک دوسرے کے دشمنوں اور جان کے دشمنوں کو بھائیوں کی طرح ایک دوسرے سے باندھ, بھائیوں کے ساتھ طرح کے رشتے میں آپس میں باندھ دو, ایک جان بنا دو. اللہ کو ہے طاقت تھی, اللہ نے باندھا ہے, لیکن کیسے؟ بے نعمت ہی, اللہ کی نعمت سے اخوان بنے ہیں. اور نعمت کا مضمون قرآن سے ثابت ہے, اول طور پر نبوت پر اطلاق پاتا ہے. بس فرمایا کہ تیری نبوت جو تجھے خدا نے رحمت کے طور پر عطا کی ہے, وہ بھی تو تجھے گھر سے نہیں لے کے آیا, وہ نبوت بھی تو ہم نے عطا کی تھی, اس نبوت میں جو برکتیں اور کشش رکھی ہے وہ بھی ہم نے رکھی ہے. اس لیے فرماتا ہے کہ تیری ذات میں طاقت نہیں, مگر اللہ نے جس مقام پر تجھے فائز فرمایا ہے اس مقام کو, اس منصب کو کچھ طاقتیں عطا کی ہیں, انہی کی برکت ہے کہ یہ سب کچھ ہو رہا ہے, یہ سب ایک دوسرے سے تعلق میں باندھے جا رہے ہیں. اس بات کا قطعی ثبوت کہ یہ تفسیر درست ہے یہ ہے کہ آن حضرت صلی اللہ علیہ وسلم کو بیچ سے نکال لیں, آپ کی محبت کو ہٹا دیں, تو وہی قرآن ہے وہ کبھی وہ محبت پیدا نہیں کر سکتا. آن حضرت صلی اللہ علیہ وسلم جب اپنے رفیق اعلیٰ کی حضور رخصت ہوئے, حضور جانے کے لیے رخصت ہوئے, تو کیا واقعہ گزرا ہے؟ کس طرح پھر آپس میں لڑائیاں شروع ہوئیں اور پھر وہ تفرقے بڑھتے بڑھتے آج جس حال پہ مسلمان پہنچ چکے ہیں وہ ناقابل بیان ہے, آپ کے سامنے ہے. تو نعمت سے اول مراد رسول کی ذات ہے, خدا کا نبی ہے, اور باہمی محبت اس کے مرکز میں پہلے مرکوز ہو کر پھر وہاں سے منتشر ہوتی ہے اور شعاؤں کی طرف پھوٹتی ہے. وہ تعلق بیچ میں نہ ہو تو آپ سب منتشر ہو جائیں گے. اگر حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا آج تصور اپنے میں سے نکال دیں تو آپ میں سے کسی کو ایک دوسرے کی پرواہ نہیں رہے گی. اور اس تعلق کو خلافت آگے بڑھا رہی ہے, اور وہ تعلق پھر خلافت کی ذات میں مرکوز ہوتا ہے اور پھر آگے چلتا ہے. حضرت ابنس مسیح موعود علیہ السلام نے آیت استخلاف کی تفسیر میں یہی فرمایا ہے, فرمایا ہے وہ جاہل ہے جو سمجھتا ہے کہ نبوت کی برکتیں نبی کی جان تک زندگی تک محدود ہو جاتی ہیں. ان برکتوں کو آگے چلانے کے لیے آیت استخلاف کا وعدہ ہے, اور خلافت کے ذریعے وہ برکتیں آگے بڑھائی جاتی ہیں. بس یہ بھی امر واقعہ ہے, جیسی محبت خلیفہ کو جماعت سے ہوتی ہے یا جماعت کو خلیفہ سے ہوتی ہے اس کی کوئی مثال دنیاوی تعلقات میں کہیں دکھائی نہیں دیتی. اور یہی محبت ہے جو پھر انتشار کرتی ہے آپس میں, جس طرح ایک مرکز پر لیزر کی شعائیں اکٹھی ہوں اور پھر منتشر ہو کر ارد گرد پھیلیں, وہی کیفیت ہے. یہ محبت جتنی زیادہ ہوگی اتنا ہی آپ کے آپس میں للہی تعلقات بڑھیں گے. یہ ایک ایسا مضمون ہے جس جو میں ساری اپنی زندگی کی تاریخ اور تجربوں پر نگاہ ڈال کر بیان کر رہا ہوں. میں نے دیکھا ہے جن کو خلیفہ وقت سے زیادہ محبت ہوتی ہے وہی آپس میں ایک دوسرے سے زیادہ محبت کرتے ہیں. جن کے دل میں بغض اور دوریاں ہوتی ہیں وہ آپس میں بھی ایک دوسرے سے بغض کرتے ہیں اور دور ہو جاتے ہیں. بس اگر آپ نے اس نعمت کو پکڑے رہنا ہے تو واعتصموا بحبل اللہ جمیعا, اللہ کی رسی پر اجتماعیت کے ساتھ مضبوطی سے ہاتھ ڈال دیں. ایسا ہاتھ ڈالیں کہ لنفسام علیہا, وہ مضمون بھی صادق ہے کہ پھر اس ہاتھ کا چھوٹنا ممکن نہ رہے. اگر ایسا ہو تو آپ کی آپس کی محبت کی ہمیشہ کے لیے ضمانت ہے. کوئی دنیا کی طاقت آپ کو پارا پارا نہیں کر سکتی, کوئی دنیا کی طاقت آپ کے دلوں کو پھاڑ نہیں سکتی. اور یہ سارے وہ مضامین ہیں جو قرآن کی وحی کی روشنی میں آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی ذات میں ظاہر ہوئے, آپ کی ذات میں جلوہ گر ہوئے, آپ کی زبان سے ہم نے ان کو سنا, اور حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی وساطت سے اس زمانے میں ہم نے ان کے اندر ایک زندگی پائی. وہ زندگی جو ہمیشہ سے تھی مگر لوگ مردہ تھے جن پر وہ اثر نہیں کر رہی تھی. مسیح موعود علیہ الصلوۃ والسلام کی آمد سے ہم نے اسے زندہ محسوس کیا, اور اسی زندگی سے ہمارے محبت کے رشتے زندہ ہو گئے, ہمارے دل دوبارہ دھڑکنے لگے, ہم میں اجتماعیت کا احساس پیدا ہوا. یہ جب تک زندہ رہے گا ہم دنیا کو امت واحدہ بناتے رہیں گے. یہ طاقت ہمیں خدا سے نصیب ہوئی ہے, کوئی دنیا کی طاقت یہ طاقت ہم سے چھین نہیں سکتے. راز اس کا وہی ہے جو میں بیان کر چکا ہوں. اس کو سمجھیں, اس پر قائم ہو جائیں تو آپ کے اندر مزید مقناطیسی طاقتیں پیدا ہوں گی, اور آپ بڑی قوت کے ساتھ نئے آنے والوں کو اپنے ساتھ کھینچیں گے, اور یہ اجتماعیت کا دائرہ بڑھتا چلا جائے گا. اللہ کرے کہ ہمیں آن حضرت صلی اللہ علیہ وسلم کی ان نصیحتوں کو سمجھنے اور حرز جان بنانے, یعنی جان کا میں ایک سب سے پیارا وجود سمجھنے کی توفیق عطا فرمائے. اب اس کے مختلف اظہار ہیں, ان اظہارات سے آپ اپنی محبتوں کے جائزے لے سکتے ہیں, ان کا تجزیہ کر سکتے ہیں کہ کس حد تک آپ للہی محبت کے اہل ہیں یا للہی محبت کرنے والے اور واقعتاً اپنی زندگی کے روزمرہ کے اعمال سے ثابت کرنے والے ہیں کہ آپ کو ایک دوسرے سے اللہ کی خاطر محبت ہے. فرماتے ہیں اول تو یہ بات, میں یہ بات پھر خاص طور پر دہرانا چاہتا ہوں جو حضور اکرم نے فرمائی, کہ اللہ فرماتا ہے میری محبت ان پر واجب ہو. جو للہی محبت مجھ سے کرتے ہیں, میری وجہ سے کرتے ہیں, مجھ پر فرض ہو گیا ہے کہ میں ان سے محبت کروں. تو یہ مضمون روحانیت کا حرف آخر ہے. تمام مذاہب کا اعلیٰ مقصد خدا کو بندے کو خدا سے ملانا ہے. और खुदा की मोहब्बत के आदाब सिखाने हैं, वो रास्ते बताने हैं जिन पे चलकर इंसान अल्लाह ताला से मोहब्बत कर सकता है। उन रस्तों की तफसीर पर जाएं तो बहुत मुश्किल रस्ते हैं, छोटे छोटे मकामात पर बड़ी बड़ी ठोकरें आती हैं, और बेशुमार ऐसे मकामात हैं जहां आपको यूं लगेगा कि सांस उखड़ गया और चलना दूभर हो गया। लेकिन ये वो मोहब्बत का रास्ता है जो सब रस्तों से ज्यादा आसान है और तमाम नसीहतों की जान है। अल्लाह ताला फरमाता है कि अगर तुम मेरी खातिर आपस में प्यार करोगे तो वो प्यार तो ऐसा है जो तुम जान सकते हो, देख सकते हो। मुझसे जो प्यार करते हो तुम कई दफा धोखे में रहते हो, तुम्हें पता ही नहीं लग सकता कि प्यार है भी कि नहीं। उस प्यार की कुछ इलामतें हैं जो जाहिर होनी चाहिए, वो अल्लाह हमें बताता है मोहम्मद रसूलल्लाह की वसादत से कि वो इलामतें ये हैं कि तुम अगर सच्ची मोहब्बत मुझसे करते हो तो आपस में एक दूसरे से मोहब्बत करने लगो, क्योंकि इन सब का रिश्ता मुझसे है। मेरे रिश्ते की खातिर इनसे ताल्लुक बढ़ाओ। मैं वादा करता हूं कि अपनी जात पर तुम्हारी मोहब्बत फर्ज कर दूंगा। अगर किसी मकसद में, किसी मजहब में इस बात की जमानत मिल जाए कि उसके पैरोकारों पर अल्लाह की मोहब्बत फर्ज हो गई, तो इससे बड़ी और क्या नेमत मुमकिन है। जैसा कि मैंने कहा था, यह नसीहत रूहानियत के मजमून का हर्फ आखिर है, इससे बुलंद तर कोई नसीहत नहीं हो सकती थी, और कितनी सादा और कितनी आसान है। लेकिन रोजमर्रा की जो इलामतें हैं उन पर भी गौर जरूरी है, उन पर नजर डाले बगैर हम पहचान नहीं सकते कि हमारी मोहब्बत महज एक रूमानी फर्जी मोहब्बत थी या सच्ची और हकीकी थी। फरमाता है, मेरी मोहब्बत वाजिब हो गई और मेरी वजह से एक दूसरे पर खर्च करने वालों पर मेरी मोहब्बत वाजिब हो गई। अब जलसे पर भी जब दोस्त तशरीफ लाते हैं, उसके अलावा भी जब एक अहमदी देखता है किसी और अहमदी को कोई जरूरत है और वो उस पर कब्र बस्ता हो जाता है कि किसी तरह उसकी जरूरत को पूरा करे, और ये रोजमर्रा आमतौर पर जारी और सारी मजमून है, तो बहसियत जमात को ये गवाही देता है कि हम वही जमात हैं जिनका जिक्र इस हदीस नबी में मिलता है, जिनके मुतालिक अल्लाह फरमाता है कि मेरी मोहब्बत उन पर वाजिब होगी, तो उनकी मोहब्बत मुझ पर वाजिब होगी। बस खुदा की खातिर एक दूसरे पर खर्च करना, खुदा की खातिर एक दूसरे की जरूरियात को पूरी करना, ये अल्लाह की मोहब्बत की एक इलामत है दरअसल, और इसीलिए लिल्ले ही मोहब्बत की शर्तों में इसको दाखिल फरमाया गया है। फिर फरमाता है, एक दूसरे पर खर्च करने वालों पर मेरी मोहब्बत वाजिब होगी और मेरी वजह से एक दूसरे से दोस्ती करने वालों पर मेरी मोहब्बत वाजिब हो गई। असल हकीकत यह है कि जो हकीकत में आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत करते हैं और खुदा से मोहब्बत करते हैं, वो दीनी खिदमत करने वालों से नफरत कर ही नहीं सकते, ये नामुमकिन है। इसलिए जब भी कहीं जमातों से मुझे ये इत्तला मिलती है कि धड़ेबंदियां हो गई हैं और कुछ लोग हैं जो अमीर और उसके साथियों के खिलाफ बातें करते हैं और फिर इकट्ठ करके और एक दूसरे के साथ मशवरे करके किसी और को अमीर लाने की कोशिशें कर रहे होते हैं, तो मुझे यकीन हो जाता है कि वहां से ईमान उठ चुका है और खुदा की मोहब्बत का कोई असर उन लोगों के दिलों पर बाकी नहीं। तभी या बाज़ दफ़ा मैंने बहुत सख्त खुतबे ऐसे मजमून इस मजमून पर दिए हैं, और बाज़ दफ़ा मुझे लोग एहतजाज करते हैं, लिखते हैं कि छोटी सी बात थी आप समझा देते, बात कर देते, आप इतना ज़्यादा जलाल में क्यों आ जाते हैं। एक ने मुझे लिखा कि जर्मनी के खुतबे के वक्त जब आप बयान कर रहे थे तो मुझे आपका डर था कि आपका हार्ट ना फेल हो जाए, इस जोश खरोश के साथ बातें कर रहे थे। असल बात यह है कि ये छोटी छोटी बात जो आपको दिखाई दे रही है बे इंतहा वक्त वाली बात है, बेहद जरूरी और हमारी रूहानी जिंदगी का मरकजी वजूद है। हमारी रूहानी जिंदगी इस बात में, इस बात को समझने में है कि अगर अल्लाह से मोहब्बत हो तो अल्लाह की खातिर काम करने वालों से नफरत हो ही नहीं सकती। खलीफा की बात तो अलग है, वो लोग कहते हैं हमें खलीफा से मोहब्बत है, इनसे नफरत है। मैं कहता हूं अगर इनसे नफरत है तो मुझे तुमसे मोहब्बत नहीं है। अल्लाह ने यही मज़मून तो समझाया है कि मेरी खातिर मोहब्बत करने वालों पर मेरी मोहब्बत فرض ہو جاتی ہے. وہ جو میری خاطر اگر مجھ سے محبت ہے, آپس کی محبت نہیں کر سکتے تو میری کیسے محبت ان پر ان کی محبت مجھ پر کیسے فرض ہو سکتی ہے؟ جب اللہ پر ہی نہیں تو میں کون, میں میری کیا حیثیت ہے؟ اصل واقعہ ہے کہ جھوٹ ہے. سچی محبت کی سچی علامتیں خدا نے کائنات کے سب سے سچے بندے کے منہ سے جاری کروائی, اور یہ قطعی حقیقت ہے. آپ کو جن کو انتظامی تجربے ہیں وہ سارے گواہ ہوں گے. سارے اپنے پرانے تجربوں پر نگاہ ڈال کر دیکھ لیں, جو سچے مومن ہیں جن کو حقیقت میں اللہ اور رسول سے اور جماعت سے پیار ہے, وہ خدا کی خاطر خدمت کرنے والوں سے نفرت کر ہی نہیں سکتے. جن کے دلوں میں بغض دکھائی دے گا ان کے دلوں میں اسی حد تک اللہ کی محبت میں رکھنا دکھائی دے گا, یعنی دکھائی دے نہ دے نتیجہ یہ نکلتا ہے. بس اس بات کو معمولی نہ سمجھیں. خدا کی خاطر ایک دوسرے سے پیار کا صرف یہ مطلب نہیں کہ کسی ایک بزرگ کے سامنے ماتھا ٹیک دیا. وہ ماتھا ٹیکنا تو شرک بھی بن جاتا ہے. خدا کی خاطر پیار کا یہ ہے اصل مضمون, جس سے آپ کے پیار کی حقیقت کھلتی ہے. کوئی شخص جس کو آپ جانتے بھی نہیں, وہ جو دن رات خدا کی خاطر محبت میں دوڑا پھرتا ہے اور کام کرتا ہے اور اپنے گھر والوں کو بھلا دیتا ہے, آپ اس سے کیسے نفرت کر سکتے ہیں؟ نفرت تو کیا, اگر آپ کے دل میں تبھی محبت پیدا نہیں ہوتی تو آپ کو خدا کی محبت کا عرفان ہی حاصل نہیں. اور حقیقت میں یہ ایسے ہی خدمت کرنے والے ہیں جو جماعتوں کو باندھنے کا موجب بنتے ہیں, اور انہی جماعتوں میں برکت پڑتی ہے. جو پھر ان لوگوں سے محبت کرتے ہیں وہ ان کی بات کو ٹھکراتے نہیں, ان کو تانے نہیں دیتے. وہ جب ان سے خدا کے نام پر کچھ مانگنے کے لیے نکلتے ہیں تو عزت اور احترام سے ان کے ساتھ پیش آتے ہیں, ان کے شکریہ ادا کرتے ہیں. وہ سمجھتے ہیں کہ ہمارے گھر ایک معزز انسان آیا ہے جس کا سفر محض اللہ کی خاطر تھا. اس نے ہمارے گھر کا دروازہ کھٹکھٹایا ہے کوئی اپنے نفسانی غرض کے لیے نہیں, کوئی ہم سے مدد مانگنے کے لیے نہیں, کوئی سفارش کروانے کے لیے نہیں, کسی تجارت کی غرض سے نہیں آیا. وہ تجارت جس کے خدا نے ہمیں حکم دیا ہے کہ اللہ سے کریں, اس کا پیغمبر بن کے آیا ہے. ہمیں کہتا ہے کہ اللہ کی راہ میں خرچ کرو, لیکن وہ ایسے بھی ہیں جو جب ان کے پاس جاتے ہیں تو کہتے ہیں تم تو ہر وقت مانگتے رہتے ہو, تم سمجھتے ہو دین ہے ہی پیسے لینا, تم تو دنیا پرست لوگ ہو گئے, روحانیت سے آری ہو, ہر وقت پیسہ 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 دو پیسہ دو. ان بیوقوفوں کو کیا پتا کہ اللہ نے اپنے دین کے ساتھ اخلاص کی تعریف میں, بلکہ بیعت کی شرط میں یہ داخل کر دیا. ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ. اللہ نے تو جان کے بھی سودے کیے اور ساتھ ہی پیسے پر بھی ہاتھ ڈال دیا, کچھ بھی باقی نہیں چھوڑا. فرمایا یقیناً اللہ تعالیٰ نے تمہاری جانوں کا اور تمہارے سارے اموال کا سودا کر لیا, تمہارا کچھ بھی باقی نہیں رہا. ان لهم الجنہ, اس کے بدلے پھر جنت ہم پر فرض ہو گئی. بس للہ ہی محبت کرنے والوں سے اگر محبت ہو اور وہ خدا کے حکم کے تابع آپ سے پیسہ مانگنے نکلتے ہیں اپنی جیب میں ڈالنے کے لیے نہیں, اگر آپ کو توفیق نہیں تو کم سے کم کوئی عفو کا کلمہ ہی کہیں, کوئی نرمی کی معذرت ہی پیش کریں. قرآن کریم تو یہ فرماتا ہے اما السائل فلا تنہ, اور پھر فرماتا ہے کہ اگر اور کچھ نہیں تو قول نرم قول, عفو کا قول اور نرمی کا قول ہی اس صدقے سے بہتر ہے جس کے بعد تکلیف پہنچے یا تکلیف دی جائے. تو قول نرم قول ہی کہہ دیا کرو, لیکن اگر سچی محبت ہے تو نرم قول کی بات نہیں. ایسے آنے والے کے لیے دل محبت سے اچھلنا چاہیے, اس کی عزت دل میں بڑھنی چاہیے, اس کی قدر ہونی چاہیے. انسان کو اس کو عزت کے ساتھ گھر میں بٹھانے کی بیٹھنے کی دعوت دینی چاہیے, مگر اکثر کو موقع نہیں ملتا. میں جانتا ہوں کراچی جیسے شہر میں ایسے میں نے دیوانے ہر وقت پھرتے دیکھے ہیں, لاہور میں دیکھے ہیں, عربہ میں دیکھے ہیں, رجسٹر اٹھائے ہوئے بجائے گھر والوں کے پاس بیٹھنے کے, وہ گرمیوں ہوں سردیاں ہوں بازاروں گلیوں میں گھوم رہے ہوتے ہیں. آپ کہاں جا رہے ہیں؟ جی میں فلاں چندے کی تحریک کرنے جا رہا ہوں. یہ جو چندے جماعت کے زندہ ہیں جن کی وجہ سے جماعت کے کاموں میں زندگی پڑ رہی ہے, انہیں مخلصین کی قربانیوں کا نتیجہ ہے. बस इनको दुआएं भी दें, इनके लिए दिल में प्यार महसूस करें। अगर प्यार महसूस नहीं करते तो अल्लाह की मोहब्बत आप पर वाजिब नहीं हुई, क्योंकि अल्लाह फरमाता है कि जो मेरी खातिर आपस में मोहब्बत के रिश्ते मानते हैं उन पर मेरी मोहब्बत वाजिब होती है, और अल्लाह की खातिर वैसे कैसे मोहब्बत हो सकती है? ये कोई फर्जी बात नहीं, और तो करके देखें, अल्लाह की खातिर वैसे कैसे मोहब्बत हो जाएगी आपको जब तक अल्लाह के ताल्लुक रखने वाले के साथ मोहब्बत ना हो। बाज़ लोग कहते हैं कि जी किसी को दुनियावी मोहब्बत हो गई, और इस हदीस का बहाना ले लेते हैं कि रसूल सल्लम ने फरमाया है कि उसको इत्तला करो जिसे तुम्हें मोहब्बत हो गई। हालांकि आप लिल्लाही मोहब्बत की बात कर रहे हैं, दुनिया के इश्क की बातें नहीं कर रहे, और इस बहाने लोग इतलाएं करते हैं। एक दफा एक खत मेरे पास किसी का, किसी के नाम आया लेकिन मेरी मार्फत, और जो लिखने वाले थे उनको इतना यकीन था कि वो सही बात कर रहे हैं कि उन्होंने मेरी वसासत से वो खत भिजवाने के लिए दरख्वास्त दी कि मैं आप पढ़ भी लें और उसको आगे चला दें। वो ऐसा लघु और बेहूदा खत था, और मुझे हवाला दिया गया था कि उस हदीस का, कि देखें रसूल सल्लम ने फरमाया है कि जो मोहब्बत करे किसी से उसको बता दे कि मुझे तुमसे मोहब्बत है। वो इस मोहब्बत का तो वहम गुमान भी हुजूर अकरम के जहन या दिल से गुजरा नहीं था जिसकी बात तुम करते हो, और आगे आप चला दें। मैंने उनसे पूछा, सवाल ही नहीं पैदा होता, आप भी ये जहालत ना करें आइंदा, ना खुद लिखें ना मुझे दें ना किसी और को दें। ये मुअय्यन बात मेरे जहन में आई थी तो मैं आपको समझा रहा हूं कि इससे अदना दर्जों पर ऐसी बहुत सी मिसालें आपको मिलेंगी। कई लोगों के दिल में यह गलतफहमी होती है, ये वो मुराद नहीं है। लिल्ले ही मोहब्बत हो फिर जाएं, फिर उसको बताएं कि तुम्हारी जात से हमें और कोई ताल्लुक नहीं, तुम अल्लाह की खिदमत करने वाले हो इसलिए हम तुमसे मोहब्बत करते हैं। इस तरह जमात के रिश्ते लिल्ले ही मोहब्बत में इतने मजबूत और मजबूत से मजबूत तर होते चले जाएंगे कि वो इज्तमाईयत जो आप आज आप खुदा के फजल से देख रहे हैं उसमें मजीद ताकत पैदा होगी, नया खून दौड़ने लगेगा, और इसकी जमात को बहुत जरूरत है। और जहां जहां जमातें अभी भी फटी हुई हैं उनको सोच लेना चाहिए कि वो अपने ईमान की तकजीब कर रही हैं, ऐलान कर रही हैं, कोई ना कोई गुरु उनमें से लाजिम ऐसा है जिसको ईमान की हिलावत नसीब नहीं हुई। इसलिए मैं कहता हूं कोई ना कोई, क्योंकि जब दूसरा फरीक उतर जाता है मनासिब से और उनकी मुखालफत करने वाला ऊपर आ जाता है तो वो उससे वही सलूक शुरू कर देते हैं। हालांकि अगर वो सच्चे थे तो मनसब से उतरने के बाद उनको इज्ज़ और अताअत के वो नमूने दिखाने चाहिए जिससे मनसब पर फायज़ लोग समझें कि हम झूठे थे, हम हक नहीं रखते कि इस मनसब पर आए, ये वो लोग हैं जो हक रखते हैं। बस लिल्लाही मोहब्बत की पहचान तो रोजमर्रा आम है, जरा सी आंखें खोल के देखें तो आप पहचान सकते हैं किस हद तक आप आ हजूर की हदायत के मुताबिक मोहब्बत करते हैं। आखिर पर फरमाया और सिला रहमी करने वालों पर भी मेरी मोहब्बत वाजिब हो गई। एक सिला रहमी तो वो है जो माँ बाप और बेटियों और बेटों और माँ बाप के दरमियान या भाइयों बहनों के दरमियान चलती है, एक वो है जो लिल्लाही मोहब्बत सिला रहमी में तब्दील हो जाती है। और यहां जहां तक मैं समझा हूं यही मुराद है कि जब वो मोहब्बत बढ़कर ऐसी हो जाती है जैसे खूनी रिश्ते हों तो फिर एक ऐसे मकाम पर वो पहुंच जाते हैं जो मोमिन का मेराज है। इस मजमून को इस उन आयात से तकवीयत मिलती है जिनमें ये बयान फरमाया गया है कि अगर तुम्हें अल्लाह और रसूल की मोहब्बत अपने माँ बाप अपने करीब अखरबा अपने सब दूसरे अजीजों से बढ़कर नहीं है तो तुम्हें नहीं पता कि ईमान क्या होता है। बस यही मुराद है सिला रहमी की, ऐसे मकाम पर पहुंच जाओ जब रिश्ते खूनी रिश्तों का रंग इख्तियार कर जाएं, और उसमें रूहानी खूनी रिश्तों में सबसे बड़ा मकाम मोहम्मद रसूलुल्लाह का है। बस साहिब बात है कि जहां से वो सिला रहमी फूटती है, जो मरकज है सिला रहमी का, वहां सबसे ज्यादा मोहब्बत होगी। इसी मजमून पर और भी बहुत सी अहादीस हैं जिनमें से चंद मैं आपके सामने रखता हूं। رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا، اس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے، آدمی کے دل میں ایمان اس وقت تک داخل نہیں ہوگا یہاں تک کہ تم سے اللہ اور اس کے رسول کی یہاں تک کہ وہ تم سے اللہ اور اس کے رسول کی خاطر محبت کرے۔ اس حدیث میں اور پہلی حدیث میں صرف الفاظ کا فرق نہیں، ایک مضمون میں بھی کچھ فرق ہے۔ پہلی حدیث میں صرف للہ ہی محبت کی بات تھی، یہاں اس مضمون کو مزید کھول دیا گیا ہے کہ یہ ہو نہیں سکتا کہ للہ ہی محبت ہو اور محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے محبت نہ ہو۔ جو بات میں آپ کے سامنے بیان کر چکا ہوں اسی کے ثبوت کے طور پر یہ حدیث پیش کر رہا ہوں کہ اس میں تمام وہ تعلقات داخل ہوتے ہیں جو اللہ کی محبت کے نتیجے میں بندوں کی محبت کے رنگ اختیار کر لیتے ہیں، اور پھر درجہ بدرجہ ان سے جب تعلق بڑھتا ہے تو حقیقت میں اللہ کی محبت کے اظہار ہو رہے ہوتے ہیں۔ بس آن حضور صلی اللہ علیہ وآلہ وسلم نے قطعی نشانی یہ بیان فرما دی کہ جو بھی اللہ اور رسول کی محبت کی خاطر کسی بھائی سے محبت نہیں کرتا اس کے دل میں ایمان نے جھانکا بھی نہیں، اس کو پتہ ہی نہیں کہ ایمان کیا ہوتا ہے۔ قال رسول اللہ صلی اللہ علیہ وسلم ان اوسطا، یہ لفظ پڑھا نہیں جا رہا کچھ، ثمر ہوگا، ثمر الایمان ہے ان تحب من اللہ و تبغض من اللہ، اروا ہوگا پھر، یا اریا ہے لفظ، کیونکہ ترجمے میں کڑا لکھا ہوا ہے، کڑا تو کڑے کی عربی تو اروا ہے، بہرحال یہ تحریر میں مٹی ہوئی ہے اس لیے جو بھی لفظ ہے ترجمہ اس کا اروا ہے یعنی کڑا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ یقیناً ایمان کا سب سے مضبوط کڑا یہ ہے کہ تو اللہ کی خاطر محبت کرے اور اسی کی خاطر نفرت کرے۔ اس میں بھی وہی مضمون ہے جو میں بیان کر چکا ہوں، لیکن ایک اضافہ اور ہے، اور وہ ہے نفرت کا۔ بسا اوقات احمدی جب یہ مختلف جلسوں پر نمایاں طور پر لکھ کر لگاتے ہیں کہ محبت سب کے لیے، نفرت کسی کے لیے نہیں، تو اس سے لوگوں میں بڑی کشش پیدا ہوتی ہے، لوگ ملتے ہیں۔ ایک دفعہ ایک اخباری نمائندے نے ایسے ہی اعلانات دیکھ کر مجھ سے معین سوال کیا کہ کیا آپ واقعتاً سب سے محبت رکھتے ہیں اور نفرت کسی سے نہیں؟ میں نے کہا نہیں۔ میں نے کہا پھر یہ لکھ کے کیا لگایا ہوا ہے؟ میں نے کہا آپ اس کا مفہوم نہیں سمجھے، مراد یہ ہے کہ عمومی طور پر جہاں ابھی ہمیں پتہ نہیں کہ کوئی کیا چیز ہے، ہم بنی نوع انسان میں سب سے محبت ہی کرتے ہیں اور کسی سے نفرت نہیں کرتے، کوئی رنگ، کوئی نسل، کوئی مذہب ہمارے لیے نفرت کا پیغام لاتا ہی نہیں ہے، ہم سب سے محبت کرتے ہیں، لیکن جو اللہ سے نفرت کرے اس سے ہم نفرت کرتے ہیں۔ وہ اور مضمون ہے، یہ اور مضمون ہے، ان کو دونوں کو خلط بلتا کرو۔ وہ پھر سمجھ گیا، اس نے کہا ٹھیک ہے میں بات سمجھ گیا ہوں، یہ درست ہے، اور اسی لیے غالباً اس نے سوال بھی کیا تھا کہ یہ تو غیر فطری بات ہے، یہ ہو ہی نہیں سکتا کہ ہر ایک سے محبت ہو، خواہ بعض محبت کرنے والوں آپ کو جن سے محبت ہے ان سے کوئی شخص نفرت نہیں کر رہا ہو۔ یہی وہ مضمون ہے جو حضرت جل شانہ اللہ تعالیٰ نے حضرت ابراہیم کو سمجھا کر اپنے باپ کے لیے دعا سے روکا۔ جہاں تک حضرت ابراہیم کی دعا کا تعلق ہے، اس دعا میں ہی آپ نے یہ فرمایا، عرض کیا تھا کہ اے خدا میں اپنے باپ کے لیے بخشش کی دعا کرتا ہوں، وہ صراط مستقیم سے ہٹا ہوا تھا، وہ بھٹکا ہوا تھا، ضالین میں سے تھا، تو یہ تو پتہ تھا آپ کو، لیکن اس کے باوجود دعا کی تحریک کی ہے، دعا کے وعدے پر قائم رہے اور دعا کی۔ اللہ تعالیٰ نے جب دعا سے روکا ہے تو یہ کہا کہ جب ہم نے اس کو یہ کہا کہ وہ اللہ سے بغض رکھتا تھا، پھر کبھی اس کے دل میں دعا کا خیال نہیں پیدا ہوا۔ یہ ہے حب اللہ اور بغض اللہ۔ بس یہ اگر آپ اس عبارت کا یہ ترجمہ سمجھتے ہیں कि हर एक से मोहब्बत है, खा वो आपके प्यारों से नफरत करता हो, तो ये बिल्कुल झूठ है, इंसानी फितरत के खिलाफ बात है। ऐसा दावा ही ना करें जो आपको मुनाफिक बनाने वाला हो। अमरे वाक़ यह है, जिससे ज़्यादा मोहब्बत होगी उससे जो नफरत करेगा उसके खिलाफ तब दिल में नफरत पैदा होगी। कोई आप इस बात को अच्छा समझे या ना समझे, फितरत इंसानी यही है और फितरत को कोई तब्दील नहीं कर सकता। नामुमकिन है कि आप फितरत को तब्दील कर सकें। कोई तालीम खा कैसी पॉलिश लेकर आए, वो फितरत को नहीं बदल सकती। बस बोझ भी अल्लाह के लिए हुआ करता है, और हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने इस मज़मून को खूब खोल कर बयान फरमाया है। अपनी खातिर ना करो, अपने ताल्लुकात को नज़रअंदाज कर दो, मगर जब अल्लाह से कोई नफरत करता है और खुदा से टकराता है तो उसी हद तक उससे बोझ तुम पर फर्ज नहीं, तुम्हारी फितरत का एक तभी हिस्सा है, तभी रद्द अमल है, क्योंकि तुम मोहब्बत करते हो। बस ये कोई ऐसी तालीम नहीं है जिसको बताकर वाजिब किया जा रहा है कि मोहब्बत नफरत करो। ये तालीम है जो ये बता रही है कि चूंकि तुम्हें मोहब्बत है इसलिए अल्लाह से बोझ करने वालों के लिए तुम्हारे दिल में नफरत के सिवा कुछ पैदा हो ही नहीं सकता। जोर भी लगाओ तो कुछ नहीं कर सकते। लेकिन वो नफरत और आम दुनिया की नफरत अलग अलग चीजें हैं। ये मजमून आपको समझाना जरूरी है, वरना आप उस रंग में ना नफरत करने लग जाएं जिन मानों में दुनिया नफरत करती है। वो नफरत ऐसी है जो आपके रहम से उसको महरूम नहीं करती। हज़रत सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा लिल्लाही मोहब्बत करते थे, सबसे ज्यादा लिल्लाही बोझ करते थे, मगर उनके लिए जब तक वो जिंदा रहते थे उनके लिए दुआएं करते थे और रहमत की वजह से दुआएं करते थे। अबू जहल के लिए भी दुआ की, उमर हजरत उमर के साथ उनको भी तो ब्रैकेट में डाला कि या खुदा ये नहीं तो वो दे दे, वो नहीं तो ये दे दे, वो रहमत ही की तो दुआ थी। बस बोझ का हरगिज ये मतलब नहीं कि आप उनके लिए हलाकत के गड़े खोदने लग जाएं, उनसे नाजायज इंतकामी कार्रवाइयां करें जिनका खुदा ने आपको इख्तियार नहीं दिया। उनका बुरा चाहना और है और लिल्लाही नफरत होना और चीज है। इस मजमून को अच्छी तरह समझ लें, वरना आपके दिल मैले और कड़वे हो जाएंगे, और मैले और कड़वे दिलों में अल्लाह की मोहब्बत भी नहीं रहती, वो भी वहां से डेरे उठा लेती है। बस लिल्लाही नफरत का मतलब यह है कि ऐसा शख्स आपको पसंद नहीं आता, आपको तकलीफ होती है ऐसे शख्स से, लेकिन उसको आप मारते नहीं हैं, उसको जहर नहीं देते, उसके अंबार नहीं लूटते, उसके बच्चों का बुरा नहीं चाहते। अल्लाह की खातिर रहम जो है वो हर चीज पर गालिब है, क्योंकि खुद अल्लाह का रहम हर चीज पर गालिब है। इसीलिए हज़रत सल्लल्लाहु अलैहि वसल्लम को रहमतुल लिल आलमीन फरमाया गया, और वो रहमतुल आलमीन खुदा की रहमत से ही लिया का एक हिस्सा है जो हुजूर को अता हुआ है। अल्लाह ताला फरमाता है मेरी रहमत हर दूसरी चीज पर गालिब है, मेरी तमाम सिफात पर मेरी रहमत गालिब है, बस नफरत पर भी गालिब आ जाती है। बस दुनिया से अल्लाह की खातिर मोहब्बत करें, अल्लाह की खातिर बोझ करें, मगर बोझ वो नहीं जो दुनिया वाले करते हैं कि उनकी बुराइयां सोचें, उनका बुरा चाहें। अल्लाह की खातिर नफरत एक अजीब नफरत है कि उसके बावजूद आप बुरा नहीं चाहते। कब हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया का बुरा चाहा था? आप तो उनको भी दुआएं देते थे जो आपको मारते थे और तकलीफें पहुंचाते थे। तो साफ पता चला कि नफरत का मजमून कुछ और माने रखता है। इसको दुनिया के आम राइज मानों में लेना बड़ी भारी जहालत होगी, वरना इसका मतलब यह बनेगा कि रसूल अल्लाह सल्लम खुद तो दूसरों को नसीहत फरमाते थे कि खुदा की खातिर बोझ भी करो, और खुद बोझ भी करते थे। ये हो ही नहीं सकता। जब बोझ का कहते थे तो खुद भी बोझ रखते थे, मगर अहले किराम जो एक साहिब करामत लोग हैं, और साहिब इकराम कहना चाहिए, साहिब इकराम लोग हैं, उनकी नफरतें भी इज्जत वाली हुआ करती हैं, वो किमीनों वाली नफरतें नहीं किया करते। और सबसे बड़े साहब इकराम हज़रत अब्दुल मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम हैं, तो आपसे लिल्लाही बोझ के रंग सीखे, किस तरह आपने बोझ किया और किस तरह उस बोझ के बावजूद आपने रहमतें बरसाईं और नेक दुआएं दी, कभी किसी का बुरा नहीं चाहा, हर एक के लिए पाकीज़ा तालीम दी, रहमत और अफ़ुफ की तालीम दी। और जंग में जब सहाबा को भेजा करते थे तो जो नसीहतें फरमाते थे उनमें उन नसीहतों से ज़ाहिर है कि मुखालिफ खुदा की खातिर दुश्मनी करते हुए दंदनाते चले आ रहे हैं, हमला आवर हो रहे हैं, और रसूल अल्लाह फरमा रहे हैं बूढ़ों को कुछ नहीं कहना, फलां को कुछ नहीं कहना, जो कैदी हो जाए उससे उसने सलूक करना है, उसको बुरा नहीं कहना। ये बोझ है, हाँ यही बोझ है, मगर साहब इकराम लोगों का बोझ है, वो जिनको अल्लाह ने इकराम बख्शा है, और उनका बोझ दुनिया के मोहब्बतों से भी बेहतर हुआ करता है। उस बोझ के बावजूद आप ही की दुआएं थी जिन्होंने अरब की काया पलट दी थी। हजरत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं वो एक फानी फिल्लाह की दुआएं भी थी जिसने सदियों के मुर्दों को जिंदा कर दिया, जो बिगड़े हुए थे उनको इलाही रंग अता फरमा दिए। बस हरगिज नफरत और निर्दयी बोझ का कोई जाहिलाना माना न करें। जो बोझ आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने किया है उस हद तक करें, और वो बोझ एक और रंग में जाहिर हुआ है जो समझाना जरूरी है। उनकी बद आदतों से नफरत थी, उनको इस हद तक बुरी नजर से देखते थे कि सहाबा में वो अगरचे बज़ाहिर मना ना भी हों तब भी वो बातें पसंद नहीं फरमाते थे। फरमाया यहूद अब खुदा की खातिर एक ऐसी मिसाल है, यानी खुदा की खातिर बोझ की, जिसके ऊपर कतियत के साथ कुरान गवाही दे रहा है, मग़ज़ूब अलैहिम, वो अल्लाह के मग़ज़ूब थे, अगर उनसे गजब नहीं तो फिर और किससे गजब होगा। बस आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के नज़दीक यहूद मग़ज़ूब थे, लेकिन कैसा गज़ब दिखाया ये भी तो गौर करें। फरमाया देखो यहूद सर मुंडाते हैं, जिसको आजकल स्किन हेड कहते हैं, टिंडे करवाना, और हद से ज़्यादा दाढ़ियाँ बढ़ा देते हैं, तुम ये काम ना करो। और जो यहूद करते हैं उनकी रोज़मर्रा की आदतें उसको उलट करो। ऐसी बात बहुत सी कही जा सकती है, इस हद तक बोझ के काबिल नफरत अदाओं बल्कि उनकी हमशक्ल होने से भी बोझ। और जहां तक उनकी जात पर एहसान का ताल्लुक है, एक ऐसा जारी चश्मा था एहसान का जिसे कभी कोई यहूदी मालूम नहीं रहा। इंसाफ का सलूक उनसे किया गया, एहसान का सलूक उनसे किया गया, उनके हकूक की हिफाजत की गई, यहां तक कि जब गवाहों ने एक चोरी के मामले में गवाही दी एक यहूदी के खिलाफ, तो आपने फरमाया नहीं, जब तक मुझे दूसरी तरफ से भी गवाही ना मिले मैं फैसला नहीं करूंगा। कत्ल के मुकदमे में एक शख्स हाजिर होता है, एक वफद हाजिर होता है जो इनके एक यहूदी कबीले की तरफ तजारत के लिए गया था। आपने सुना होगा वो खला, क्या नाम है उसका, हज़रत अली ने जो सर किया था, हाँ खैबर की बात कर रहा था। वो कबीला था बनू कुज़ा थे गालबन, या मुझे नाम याद नहीं रहा आज कबीले का, खैबर में जो भी कबीला बात था उसकी बात कर रहा हूँ। उस कबीले की तरफ एक वफद गया है तिजारत का, उनका एक आदमी वहाँ कत्ल हो गया। अब सहाबा में देखें कैसी अताअत की रूह थी, कैसी तंजीम थी, वो चाहते तो जो समझते थे उसके मुताबिक अमल कर देते। समझते ये थे कि हमारा अब हक है कि इनमें से किसी एक आदमी को कत्ल कर दें, मगर कानून को अपने हाथ में नहीं लिया। वापस आए आ हजूर सल्लल्लाहु अलैहि वसल्लम की हजूर ये बात पेश की, और ये चाहा कि हमें इजाज़त दी जाए कि अब हम उनका एक आदमी कत्ल कर दें। अपने फरमाया नहीं, गवाह लाओ। अब ये गजब की बातें दुनिया के लिहाज से तो ये गजब नहीं, रहमत की बातें हैं, लेकिन आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का गजब भी ऐसे करीमों का गजब था जिस करीम से बढ़कर किसी करीम का तसव्वुर हो नहीं सकता, और वो गजब अदल की राह में कभी हायल नहीं हुआ। बस ये बात याद रखें, शदीद नफरत भी हो तब भी अदल की राह में वो नफरत हायल नहीं हो सकती, खा उस नफरत का नाम अब लिल्लही नफरत रखे। उन्होंने अर्ज किया, या रसूलल्लाह गवाही कैसी, वो तो सब यहूदी हैं, हम कौन हैं, एक दूसरे के दोस्त हैं, वो तो गवाही नहीं देंगे। आपने फरमाया अगर वो गवाही नहीं देंगे तो मैं भी फैसला नहीं दूंगा, मुझे अदल पर कायम किया गया। बस वो नफरत जो अदल को मैली आंख से देख ही नहीं सकती, उस नफरत की तालीम कुरान करीम इस मज़मून को खोल कर बयान फरमाता है, वला यजरमन्नकुम शनान कौमिन अला अल्ला तादिलु एदिलू हुवा अक़रबु लित्तक़्वा। यह शनान कौमिन से मुराद दुश्मन की नफरत आपसे है। फरमाया एक कौम आपसे नफरत करती है और उसकी दुश्मनियां मुसल्लम हैं, होती चली आई, उन नफरतों के हवाले से भी आपको अदल से हटने की इजाजत नहीं। बस नफरत करें, वो नफरत करें जो रहमतुल आलमीन ने की थी, और आपकी नफरत गलत अदाओं से थी, ऐसी बेहूदा हरकतों से नफरत थी जिनसे खुदा को नफरत होती है। तो दरअसल उन बेहूदा अदाओं वाला वजूद अमलन रस्ते से हट जाता है और वो नफरतें नुमाया होकर खुदा की खातिर नफरत करने वालों की नजर में आ जाती है, उनसे नफरत करता है, उनसे दूर हटता है और उसका फैज ये पाता है कि खुद उन बदियों से पाक होने लगता है, उन बदियों के मालिक से नफरत नहीं, यानी उन मानों में नफरत बहरहाल नहीं कि उसका बुरा चाहें, उसको गजन पहुंचाने की इजाजत हो, उसको गालियां दें, उसकी इज्जत न करें। हज़रत सल्लल्लाहु अलैहि वसल्लम तो बड़े से बड़े दुश्मन के आने पर भी जब वो आपके यहां आता था कोई, उठकर खड़े हो जाते थे, उसका एजाज फरमाया करते थे। बाहर से गैर मुस्लिमों को, ईसाइयों के वफद को आपने अपनी मस्जिद में इज्जत के साथ ठहराया और वहीं उनसे गुफ्तगू फरमाते थे। बस ये जो ख्याल है कि अल्लाह की खातिर नफरत मारो कूटो, ये तो मौलवियाना ख्याल है, कुरान का तो इससे कोई ताल्लुक ही नहीं है। बस अल्लाह की खातिर मोहब्बत करें और अल्लाह की खातिर नफरत का ये माना ना लें, ना आपको इसकी इजाजत नहीं है कि हम इस इमाम से इसलिए नफरत करते हैं, हमने नमाजें पीछे पढ़नी छोड़ दी है, कि ये बुरा आदमी है और हमें हुक्म है कि हम दिल नहीं बोझ करें। इस हवाले से मैं बात कर रहा हूं, अब भी मुझे बाद दफा लिखते हैं, मगर पहले तो मुझे रोजमर्रा ये तजुर्बा हुआ करता था। मैं जमात पाकिस्तान जमात पाकिस्तान की जमातों में हर जरिए से पहुंचा हुआ हूं, साइकिलों पर भी, घोड़ों पर भी, बसों पर भी, कारों पर भी, गाड़ी के जरिए भी बहुत सफर किया है, और वहां जहां जहां इख्तलाफ होता था वहां बाद लोग जो कुछ दीन का इलम रखते हैं ये आगे से हवाला दिया करते थे कि ले ली बहुत है, हमें तो कोई नफरत नहीं, हमारे तो जाती तौर पर कुछ नहीं, ये गलत आदमी ऊपर आ गया जमात के ऊपर और इसकी बेहूदा जलील हरकतों की वजह से हमें इससे नफरत है, इसको हम कहते हैं लिल्लाही बोझ। तो ऐसा लिल्लाही बोझ जिसका रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इल्म नहीं था, तुम्हें इल्म हो गया। बस अपनी तारीफें ऐसी ना बनाएं जो मोहम्मद रसूलुल्लाह की तारीफों से हट जाएं, वो झूठी और लानती तारीफें हैं, वो आपको भी झूठा और लानती कर देंगे। वो मोहब्बत करें लिल्लाही मोहब्बत जो मोहब्बत मोहम्मद रसूलुल्लाह ने करके दिखाई है, और वो नफरत करें लिल्लाही नफरत जो हजरत मोहम्मद रसूलुल्लाह ने करके दिखाई, और उन नफरतों के होते हुए भी आप रहमतों की बारिश बरसाने वाले वजूद थे, जिनसे नफरत होती थी लिल्लाही उनके लिए दुआएं करते, उन पर रहमतें बरसाते। ऐसी नफरत करें तो सारी दुनिया में आपकी नफरतें वो अजीम इनकलाब बरपा कर देंगी जो दुनिया की मोहब्बतें भी नहीं कर सकती। ये नफरतों की दिलों को बांधने वाली नफरतें बन जाती, ना आपकी मोहब्बत दिलों को तोड़ने वाली रहेगी, ना आपकी नफरत दिलों को तोड़ने वाली रहेगी। सिला रहमी की वो आखिरी बात जो हुजूर ने फरमाई वो अपनी पूरी शान के साथ जलवागर होगी, और तमाम दुनिया एक उम्मत वाहिदा ही नहीं बल्कि एक वसी आलमी रूहानी घर में तब्दील हो जाएगी। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। ये लफ्ज़ ठीक कर देना, क्या लिखा हुआ है, उरल है या क्या लफ्ज़? अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तग़फिरुहु व नूमिनु बिही व नतवक्कलु अलैह व ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر